وَلَعْنَتُ اللَّهِ عَلَىٰ أَهْلِهَا. تمام برادران و خواہران کو دعا و مناجات کی اس نشست میں خوش آمدید. اللہ کے فضل و کرم سے ماہ مبارک رمضان میں سحری کے ان اوقات میں ہم نے دعا و مناجات کا جو سلسلہ شروع کیا تھا خدا کے خصوصی لطف سے وہ جاری ہے. صحیفہ سجادیہ میں سے کچھ دعاؤں کا انتخاب کیا اور کل ان کا ہم نے آغاز کیا تھا. پہلی دعا آپ کی خدمت میں کل خدا کی حمد و ستائش کے عنوان سے امام علیہ السلام کی جو دعا تھی اس کو ہم کل ہم نے اس کو پڑھا ہے. آج جس دعا کو ہم پڑھیں گے یہ صحیفہ سجادیہ کی دوسری دعا ہے کہ جو رسول اکرم صلی اللہ علیہ وآلہ وسلم پر درود و سلام کے عنوان سے ہے. انشاءاللہ آغاز کرتا ہوں. شاید آج ہم دو دعائیں پڑھ سکیں کیونکہ یہ نسبتاً کل کی اس دعا کی نسبت کچھ مختصر ہے, تو انشاءاللہ اگر موقع ملا تو ہم دو دعائیں آج ہم پڑھیں گے. بسم اللہ الرحمن الرحیم. تمام تعریفیں اس اللہ کے لیے جس نے اپنے پیغمبر محمد صلی اللہ علیہ وآلہ وسلم کی بعثت سے ہم پر وہ احسان فرمایا جو نہ تو پچھلی امتوں پر کیا نہ ہی پہلے لوگوں پر ایسا احسان کیا. اپنی قدرت کی کار فرمائی سے جو کسی شے سے عاجز و درماندہ نہیں ہوتی اگرچہ وہ کتنی ہی بڑی ہو, اور کوئی چیز اس کے قبضے سے نکلنے نہیں پاتی اگرچہ وہ کتنی ہی لطیف و نازک ہو. اس نے اپنی مخلوقات میں ہمیں آخری امت قرار دیا اور انکار کرنے والوں پر گواہ بنایا, اور اپنے لطف و کرم سے کم تعداد والوں کے مقابلے میں ہمیں کثرت دی. اے اللہ تو رحمت نازل فرما محمد صلی اللہ علیہ وآلہ وسلم اور ان کی آل پاک علیہ السلام پر جو تیری وحی کے امانت دار تمام مخلوقات میں تیرے برگزیدہ تیرے بندوں میں پسندیدہ رحمت کے پیشوا خیر و سعادت کے پیشرو برکت کا سرچشمہ تھے. جس طرح انہوں نے تیری شریعت کی خاطر خود کو مضبوطی سے جمایا اور تیری راہ میں اپنے جسم کو ہر طرح کے آزار کا نشانہ بنایا اور تیری طرف دعوت دینے کے سلسلے میں اپنے عزیزوں سے دشمنی کا مظاہرہ کیا اور تیری رضا کے لیے اپنے قوم و قبیلے سے جنگ کی اور تیرے دین کو زندہ کرنے کے لیے سب رشتے ناتے قطع کر لیے. نزدیک کے رشتہ داروں کو تیرے انکار کی وجہ سے دور کر دیا اور دور والوں کو تیری توحید کے اقرار کی وجہ سے قریب کیا. یعنی رسول خدا صلی اللہ علیہ وآلہ وسلم کی قربانیاں اور آپ کا جو خود اس خدا کے پیغام اور دین کے ساتھ اللہ کے نبی کا جو رویہ تھا, آپ دیکھیں جو امام علیہ السلام فرما رہے ہیں کہ ایک تو اپنے جسم کو تمام تر تکلیفوں کے آگے ڈال دیا, پتھر مارے گئے, آپ کو ستایا گیا, آپ کے راستے میں کانٹے بچھائے گئے, آپ کے اوپر کوڑا ڈالا جاتا تھا, حتیٰ غلیظ جانور اجڑیاں وغیرہ لا کے آپ کے دروازے پہ ڈال دی جاتی تھی. طائف میں جو آپ کے ساتھ سلوک ہوا آپ کو پتھر مارے گئے. اسی طرح وہی قریش مکہ جو آپ کو صادق اور امین کے نام سے پہلے یاد کرتے تھے, جب آپ کے اس اعلان نبوت اور کار رسالت کی انجام دہی کا آغاز ہوتا ہے तो फिर वही लोग के जो सादिक और अमीन कहने वाले थे, वही नऊज़ुबिल्लाह कज़्ज़ाब मजनून और शायर कहने लगे। तो ये भी अल्लाह के नबी ने इसको भी बर्दाश्त किया। और उसके साथ साथ तेरी इसी दीन की, खुदा तेरे इस दीन की दावत के लिए तेरे नबी ने, तेरे हबीब ने अपने अजीजों से कतई ताल्लुक कर लिया, हत्ता उनसे दुश्मनी की, हत्ता उनके साथ यानी उनके साथ लड़ाई करने की नौबत आई, उनके साथ जंग की अपने कौम और कबीले के साथ। देखें लोगों के अंदर अपने कौम और कबीले के बारे में किस कदर रुझान होता है, किस कदर तरफदारी का उनसर होता है। यकीनन ये एक ऐसी चीज है कि जो इंसान के अंदर मौजूद है। अल्लाह के नबी कुरैश से, और ये जो कुरैश के रोसा जो अल्लाह के नबी की मुखालफत पे आए थे और आपके हुज्जत तमाम करने तक इन्होंने इस दीन को कबूल नहीं किया, तो ये रोसा कुरैश अल्लाह के नबी के इसी कबीले से हैं, बास तो रिश्तेदार हैं, जैसे अबू लहब चचा है अल्लाह के नबी का। लेकिन दीन की खातिर अल्लाह के नबी ने अपने कौम और कबीले से जंग की, और अल्लाह का इकरार और तौहीद का इकरार न करने की वजह से अपनों को दूर कर दिया, अपनों को दूर कर दिया। और इसी तरह जो दूर वाले थे, कि जैसे जो रिश्तेदार नहीं है, जो यानी अलग जाहिर खूनी रिश्तेदारों और खानदानी रिश्तेदारों के एतबार से जो गैर थे, उनको खुदा की तौहीद के इकरार की वजह से करीब किया। और तेरी वजह से दूर वालों से दोस्ती और नजदीक वालों से दुश्मनी रखी, और तेरा पैगाम पहुंचाने के लिए तकलीफें उठाई, और दीन की तरफ दावत देने के सिलसिले में जहमतें बर्दाश्त की, और अपने नफ्स को उन लोगों के पिंद और नसीहत करने में मसरूफ रखा जिन्होंने तेरी दावत को कबूल किया, और अपने वतन को, अपने सुकूनत और मकाम मकाम रिहाइश को, और अपनी जाए विलादत को, वतन को, जो इंसान का एक मोहब्बत उल्फत वाला वतन है कि जिससे इंसान मोहब्बत करता है, उस वतन से परदेश की सरजमीन और दूर दराज मकाम की तरफ महज इस मकसद से हिजरत की कि तेरे दीन को मजबूत करें और तुझसे कुफर इख्तियार करने वालों पर गलबा पाएं, यहां तक कि तेरे दुश्मनों के बारे में जो उन्होंने चाहा था वो मुकम्मल हो गया, और तेरे दोस्तों को जंग व जिहाद पर आमादा करने की तदबीरें कामिल हो गई, तो वो तेरी नुसरत से फतह व कामरानी चाहते हुए और अपनी कमजोरी के बावजूद तेरी मदद की पुश्त पनाही पर दुश्मनों के मुकाबले के लिए उठ खड़े हुए और उनके घरों के हदूद में उनसे लड़े, यहां तक कि उनके घरों के वसत में उन पर टूट पड़े, यहां तक कि तेरा दीन गालिब आ गया और तेरा कलमा बुलंद होकर रहा, अगरचे मुशरिक उसे नापसंद करते थे। एक तो आप देखें अल्लाह के नबी की कुर्बानियों में से कि आपने अपने वतन को छोड़ दिया तेरे दीन के लिए, खुदा अपने नबी तेरे नबी ने अपने वतन को, वतन के साथ जो इंसान की मोहब्बत, जाए पैदाइश, जहां अपनी जिंदगी के 50 साल से ज्यादा गुजारे हैं मक्का में, और अल्लाह के नबी इस मक्का शहर को पसंद करते थे, मोहब्बत करते थे इस शहर से, तो बस इस मोहब्बत करने वाले शहर से हिजरत की तेरे दीन की खातिर दूर दराज यानी मदीना चंद 100 किलोमीटर दूर है मक्का से। और उस जमाने में तो जब ऊंट पे सफर किया जाता था तो ये चंद दिन का फासला था, तो बस दूर हुए अपने वतन से तेरे दीन की खातिर, तेरे दीन की तालीमात की तबलीग की खातिर। उसके बाद फिर फतेह मक्का का जिक्र भी आया कि फिर तेरी मदद से अल्लाह के नबी ने फिर उन कुफार से जंग की, और यहां तक कि उनके घरों के पास उनको शिकस्त थी फतेह मक्का के मौके पर, और फिर तेरे दीन को, यहां तक कि तेरा दीन गालिब और तेरा कलमा बुलंद होकर रहा अगरचे मुशरिक उसे नापसंद करते रहे। اے اللہ، اب اللہ کے حضور میں رسول اللہ کے لیے دعا، اے اللہ انہوں نے تیری خاطر جو کوششیں کی ہیں ان کے عوض انہیں جنت میں ایسا بلند درجہ عطا فرما کہ کوئی بھی مرتبے میں ان کے برابر نہ ہو سکے اور نہ منزلت میں ان کا ہم پایا قرار پا سکے، اور نہ کوئی مقرب بارگاہ فرشتہ نہ کوئی فرستادہ پیغمبر تیرے نزدیک ان کا ہمسر ہو سکے. یعنی خدا، تو رسول خدا کو وہی درجہ کی جس کا تو نے ان سے وعدہ کیا ہے، اور یقیناً اللہ کے نبی کا درجہ تمام انبیاء سے بڑھ کر ہے. کائنات کی تمام ہستیاں، جتنے بھی انبیاء ہوں، مقرب بارگاہ فرشتے ہوں، اولیاء ہوں، آئمہ ہوں، جتنے بھی لوگ ہوں، سب کے اوپر سب سے بڑا درجہ، سب سے بڑا مرتبہ، سب سے بلند رتبہ کائنات میں، چاہے یہ دنیا ہو چاہے اگلی دنیا ہو اور مقام جنت ہو، اللہ کے نبی کا درجہ سب سے بلند ہوگا. اور ان کے اہل بیت اطہار علیہم السلام اور مومنین کی جماعت کے بارے میں جس قابل قبول شفاعت کا تو نے ان سے وعدہ فرمایا ہے، اس وعدے سے بڑھ کر انہیں عطا فرما. یعنی خدا، جو شفاعت کا اختیار تو نے اپنے نبی کو دیا ہے، تو خدایا ان سے جو تو نے اس شفاعت کا وعدہ کیا ہے ان سے بڑھ کر انہیں عطا فرما. اے وعدے کے نافذ کرنے والے، قول کے پورا کرنے اور برائیوں کو کئی گنا زائد اچھائیوں سے بدل دینے والے، بے شک تو فضل عظیم کا مالک ہے. اس دعا کا یہاں پر اختتام ہوتا ہے. میں دوسری دعا کہ جو دعا نمبر 4 ہے صحیفہ کاملہ کی، انبیاء کے تابعین اور ان پر ایمان لانے والوں کے حق میں حضرت کی دعا، جو انبیاء کے صحابت ہے، بالخصوص رسول خدا کے جو اصحاب تھے ان کے بارے میں چوتھے امام کی دعا ہے. انشاءاللہ اس کے مطالب کی طرف ہم توجہ کریں گے. آیت دعا نمبر 4 صحیفہ سجادیہ. اے اللہ، تو اہل زمین میں سے رسولوں کی پیروی کرنے والوں اور ان مومنین کو اپنی مغفرت اور خوشنودی کے ساتھ یاد فرما جو غیب کی روح سے ان پر ایمان لائے اس وقت کہ جب دشمن ان کے جھٹلانے کے در پہ تھے. ان یہ جو انبیاء کا ساتھ دینے والے ہیں، یہ جو رسولوں کا جنہوں نے ساتھ دیا، چاہے گزشتہ انبیاء ہوں یا رسول خدا کے اصحاب ہوں، اس وقت انہوں نے ایمان کا اظہار کیا کہ جب دشمن جھٹلانے کے در پہ تھا، اور اس وقت کہ جب وہ ایمان کی حقیقتوں کی روشنی میں ان کے ظہور کے مشتاق تھے، ہر اس دور اور ہر اس زمانے میں جس میں تو نے کوئی رسول بھیجا اور اس وقت کے لوگوں کے لیے کوئی رہنما مقرر کیا، حضرت آدم علیہ السلام کے وقت سے لے کر حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے عہد تک، جو ہدایت کے پیشوا اور صاحبان تقویٰ کے سربراہ تھے، ان سب پر سلام ہو، یعنی تمام انبیاء پر سلام ہو، بار الہ خصوصیت سے اصحاب محمد صلی اللہ علیہ وآلہ وسلم میں سے وہ افراد جنہوں نے پوری طرح پیغمبر کا ساتھ دیا اور ان کی نصرت میں پوری شجاعت کا مظاہرہ کیا اور ان کی مدد پر کمر بستہ رہے اور ان پر ایمان لانے میں جلدی اور ان کی دعوت کی طرف سبقت کی، اور جب پیغمبر صلی اللہ علیہ وآلہ وسلم نے اپنی رسالت کی دلیلیں ان کے گوش گزار کی تو انہوں نے لبیک کہا اور ان کا بول بالا کرنے کے لیے بیوی بچوں کو چھوڑ دیا اور امر نبوت کے استحکام کے لیے باپ اور بیٹوں تک سے جنگیں کی، یعنی حتیٰ بیوی بچوں کو چھوڑ دیا. وہ بالخصوص جو مسلمان ہجرت کر گئے حبشہ کی طرف، جنہوں نے ہجرت کیا اصحاب رسول میں سے، جنہوں نے مدینہ ہجرت کی، بعض کے خانواد مکہ میں ہی رہ گئے، انہوں نے بیوی بچوں تک کو چھوڑ دیا. اسی طرح جو جنگ بدر ہوئی ہے، غزوہ بدر کے موقع کی حالت کیا تھی؟ اگر رسول اللہ کی طرف ایسے بیٹے موجود تھے کہ جن کے باپ کفار قریش کے لشکر میں تھے اور جو لڑنے کے لیے آئے تھے، جیسے حذیفہ वो तबा का बड़ा बेटा हुजैफा, अबू हुजैफा, ये इस तरह रसूलुल्लाह के लश्कर में था और सामने कुफार के लश्कर में इसका बाप था। इसी तरह ऐसे सहाबत थे कि जो खुद रसूलुल्लाह के लश्कर में थे और उनके बेटे कुफार के लश्कर में थे। तो यहाँ इमाम ने जो जिक्र किया कि अपने बीवी बच्चों को छोड़ दिया और अम्र नबुवत के इस्तेहकाम के लिए बाप और बेटों तक से जंगे की और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के वजूद की बरकत से कामयाबी हासिल की। इस हालत में कि उनकी मोहब्बत दिल के हर रग और रेशे में लिए हुए थे, इन असहाब रसूल ऐसे थे कि उनकी मोहब्बत, रसूलुल्लाह की मोहब्बत उनके रग और रेशे में थी और उनकी मोहब्बत और दोस्ती में ऐसी नफा बख्श तिजारत के मुतवक्के थे जिसमें कभी नुकसान न हो, और जब उनके दीन के बंधन से वाबस्ता हुए तो उनके कौम और कबीले ने उन्हें छोड़ दिया, और जब उनके साए कुर्ब में मंजिल की तो अपने बेगाने हो गए। तो ए मेरे माबूद, उन्होंने तेरी खातिर और तेरी राह में जो सब कुछ छोड़ दिया तो जजा के मौके पर उन्हें फरामोश न कीजियो और उनकी फिदाकारी और खल्क खुदा को तेरे दीन पर जमा करने और रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के साथ दाई हक बनकर खड़े होने के सिले में उन्हें, यानी असहाब रसूल को, उन्हें अपनी खुशनुदी से सरफराज व शादकान फरमा और उन्हें इस अमर पर भी जजा दे कि उन्होंने तेरी खातिर अपने कौम कबीले के शहरों से हिजरत की और वसअत महाश से तंगी महाश पर जा पड़े। ऐसे असहाब थे कि जिनका मक्का में समझे कारोबार था, तिजारत थी, घर था, जायदाद थी, मक्का में खुशहाल थे, आसूदत थे माली तौर पर, लेकिन जब हिजरत की है तो तंगदस्त हो गए, कुछ भी नहीं था पास। समझे दौलत और आसाइश से हिजरत करके गए तकलीफ की तरफ, तंगदस्ती की तरफ, कि जहां अपने हफ्ते के खाने के लिए रोटी नहीं होती थी। बिलखुसूस जो असहाब सुफ्फत है कि जिनके पास अपने अपना घर भी नहीं था मदीना में और वो मस्जिद नबवी के एक चबूतरे पे रहते थे, खाने के लिए रोटी नहीं होती थी, रसूलुल्लाह अपने साथ बाज़ोकात किसी सहाबी के घर से खाना उनको खिला दिया करते थे। ऐसे ऐसे अफराद अल्लाह के नबी पर जान निसार करने वाले, और यूं ही इन मजलूमों की खुशनुदी का सामान करके कर खुदा तो इन मजलूमों का उनके लिए ऐसी खुशनुदी का सामान कर जिनकी तादाद को तूने अपने दीन को गलबा देने के लिए बढ़ाया, बारे इलाहा जिन्होंने असहाब रसूल की अहसन तरीक से पैरवी की उन्हें जजा खैर दे, जो हमेशा ये दुआ करते थे। ये फिर कुरान की आयत को अल्लाह के इमाम अलैहि सलाम ने, इमाम इज़्ज़ुल आबिदीन अलैहि सलाम ने यहाँ पर कुरान की आयत को कोट किया है, जजा खैर दे जो हमेशा ये दुआ करते रहे कि ए हमारे परवरदिगार, तू हमें और हमारे भाइयों को बख्श दे जो ईमान लाने में हमसे सबकत ले गए और जिनका मतमय नजर असहाब का तरीक रहा और उन्हीं का तौर तरीका इख्तियार किया और उन्हीं की रविश पर गामजन हुए। उनकी बसीरत में कभी शुबे का गुजर नहीं हुआ कि उन्हें राय हक से मुनहरिफ करता और उनके नक्श कदम पर हर गाम फरसाई और उनके रोशन तर्ज अमल के इक्तदा में उन्हें शक को तरद्दुद ने परेशान नहीं किया। ये बात हो रही ताबेईन की कि जिन्होंने असहाब की पैरवी की, परेशान नहीं किया वो असहाब नबी के मुआवन व दस्तगीर और दीन में उनके पैरोकार और सीरत व इखलाक में उनसे दर्स आमोज रहे और हमेशा उनके हमनवा रहे और उनके पहुंचाए हुए अहकाम में उन पर कोई इल्जाम नहीं धरा। बार इलाहा इन ताबेईन और उनकी अजवाज और आल औलाद और उनमें से जो तेरे फरमाबरदार और मुती हैं, उन पर आज से लेकर रोज कयामत तक दुरूद और रहमत भेज। याद रखिएगा, ये जो गुंजाइश रखी जाती है, खा असहाब रसूल के उनवान से हो, ताबीन के उनवान से हो, यानी कि जो जिन्होंने जो अल्लाह के फरमाबरदार और मुती रहे। ऐसा भी हो सकता है कि रसूलुल्लाह के साथ रहे हों लेकिन खुदा की इताअत से रूगर्दा हो गए हों, जैसे बहुत से लोग मुनाफिकीन की एक बड़ी तादाद जो मदीना में नजर आती है, बज़ाहिर तो असहाब रसूल में से हैं लेकिन मुनाफिक तरीन अफराद हैं। ग़ज़वा अहद के मौके पर 300 लोग अब्दुल्लाह इब्ने उबई जो है उसके सरकर्दगी में वापस आ गए, जंग तर्क करके, जंग छोड़ के कहा कि हम तो नहीं लड़ेंगे इस तरह से। इसी तरह सूरह तौबा में भी मजम्मत की है अल्लाह के नबी के साथ रहते हुए जिन्होंने सहाबा होते हुए अल्लाह के नबी का साथ न दिया, या जैसे सूरह हुदैबिया के वक्त कि जिन आपस आस पास के कबाइल को अल्लाह के नबी ने दावत दी थी कि वो भी आ जाएं, इस कफिले में शामिल हो जाएं, 1400 अफराद रसूलुल्लाह के साथ गए लेकिन वादिया नशीन अराब जो हैं वो साथ नहीं आए। उन्होंने कहा तो सरासर खुदकुशी है मक्का, कुरैश मक्का की तरफ जाना, तो उनकी मजम्मत की है कुरान ने सूरह मोहम्मद के अंदर, उनकी मजम्मत सूरह फतह में, जैसे सूरह हुदैबिया वाले उसमें मजम्मत की। तो याद रहे कि ये जो शर्त आती है ना कि जो अल्लाह के फरमाबरदार और मुती रहे, ये सबके लिए है। आज भी ऐसा है, ऐसा नहीं है कि कोई ये कहे कि मैं कोई निस्बत बना ले कि जी हम तो रसूलुल्लाह के साथ हमारी निस्बत है और ये निस्बत ही हमें बचाएगी, हम खुद कोई नेक अमल नहीं करेंगे, खुद गुनाहों में गर्क रहेंगे, जो मर्जी करें अपनी ख्वाहिशात नफ्स के हिसाब से जो दी चाहे करते रहे, और ये सोचे कि बस निस्बत बचा लेगी। तो याद रखें कि निस्बत नहीं बचाएगी। यहाँ इस इमाम ने दुआ के अंदर भी असहाब रसूल के वो अमली इकदामात बताए, ताबईन के वो अमली इकदामात बताए हैं। बस इनमें से जिन्होंने जो अल्लाह या अल्लाह जो तेरे फरमाबरदार और मुती हैं उन पर आज से लेके, यानी जिस वक्त इमाम ये दुआ कर रहे थे, आज से लेकर रोज कयामत तक दुरूद और रहमत भेज, ऐसी रहमत जिसके जरिए तू इन्हें मासियत से बचाए, जन्नत के गुलजारों में फराखी और वसअत दे, शैतान के मकर से महफूज रखे, और जिस कार्य खैर में तुझसे मदद चाहे उनकी मदद करे, और शब रोज के हवादिस से सिवाय किसी नवीद खैर के उनकी निगहदाश्त करे, और इस बात पर उन्हें आमादा करे कि वो तुझसे हुस्न उम्मीद का अकीदा वाबस्ता रखें और तेरे हां की नेमतों की ख्वाहिश करें, और बंदों के हाथों में फराखी नेमत को देखकर तुझ पर बेइंसाफी का इल्जाम ना धरें। यानी उनके बारे में फिर दुआ इस तरह से कर रहे हैं कि उनको इस रास्ते पर इस तरह से साबित कदम रख कि वो लोगों के पास दुनियावी नेमतें देखकर तुझसे शिकवा शिकायत ना करें, ताकि तू उनका रुख अपने उम्मीद और बीम की तरफ फेर दे और दुनिया की वसअत और फराखी से उन्हें बेताल्लुक कर दे, और अमल आखिरत और मौत के बाद की मंजिल का साज और बर्क मुहैया करना उनकी निगाहों में खुशायन बना दे, और रूहों के जिस्मों से जुदा होने के दिन हर कर्ब अंदो जो उन पर वारिद हो आसान कर दे, और फितना आजमाइश से पैदा होने वाले खतरात और जहन्नम की शिद्दत और उसमें हमेशा पड़े रहने से नजात दे, और उन्हें जाए अमन की तरफ जो परहेजगारों की आसाइश गाह है मुंतकिल कर दे। बस रसूलुल्लाह के लिए जो दुआ, जिसमें रसूलुल्लाह के दुरूद सलाम के बारे में दुआ थी, उसमें भी हमने देखा कि रसूलुल्लाह ने इस दीन के लिए जो तकलीफों को बर्दाश्त किया, इस दीन की तबलीग के लिए जो मुश्किलात आपने बर्दाश्त की, इसी तरह इस असहाब के लिए जो दुआ है इसमें भी असहाब रसूल में से वो कि जिन्होंने अल्लाह के नबी का भरपूर साथ दिया, अपने ईमान पर कायम रहे अपनी जिंदगी के आखिर तक, और जिन्होंने अल्लाह के दीन के लिए अपने घर बार को तर्क किया, यकीनन उनके लिए चौथे इमाम की ये दुआ सहीफे कामिला की दुआ नंबर 4 मौजूद है। और साथ ही साथ में ये मयार बाकी है, खा असहाब रसूल हो, خواہ تابعین ہوں، کہ جن لوگوں نے توحید کی پیروی کی، جنہوں نے رسول اللہ کا ساتھ دیا، جنہوں نے اس معاملے میں کوتاہی نہیں کی، ان سب پر درود و سلام ہے۔ لہذا اگر ہم مسلمان اس بارے میں نہ افراد کا شکار رہے نہ تفرید کا۔ افراد کا شکار کیا ہے کہ جو بھی رسول اللہ کے ساتھ رہا، جس نے بھی آپ کا زمانہ پایا، وہ ٹھیک ہے، وہ حق پر ہے، چاہے وہ جو بھی کرے، یہ افراد ہے۔ یہ ایسا نہیں ہے، نہ یہ قرآن کی روش ہے۔ قرآن نے بھی ایسی کوئی بات نہیں کی، قرآن نے مذمتیں کی ہوئی ہیں، جنہوں نے رسول اللہ کے دور میں اللہ کے نبی کو دیکھا، آپ کے ساتھ رہے، زبان کلمہ بھی پڑھا، مسلمان خود کو کہلوائے، لیکن ان کو منافقین کہا ہے قرآن نے۔ اسی طرح جو لوگ تفرید کا شکار ہو جاتے ہیں، جیسے بعض لوگ اصحاب رسول کے بارے میں بالکل تفرید کا شکار، جیسے ایسا لگتا ہے کہ کوئی اللہ کے نبی کے مخلص صحابت ہے ہی نہیں، یہ بھی غلط ہے۔ یقیناً ایک بڑی تعداد اللہ کے نبی کی صحابہ کی کہ جو مخلص تھے، جنہوں نے پورے ایمان کے ساتھ، پورے شعور کے ساتھ اللہ کے نبی کا ساتھ دیا، اور ان کی تعریفیں قرآن مجید نے کی ہیں۔ تو انشاءاللہ خدا سے دعا ہے کہ ہمیں اس موضوع کو بھی، کہ جو دعائیہ انداز میں امام نے ہمارے سامنے اس کو بیان کیا ہے، تو ہمیں اس طرف متوجہ رہنے کی، اور اصحاب رسول کے اس موضوع پر افراد و تفرید سے بچنے کی توفیق عطا فرمائے، اور ہمیں خدا توفیق دے کہ جس طرح اللہ کے نبی نے دین کے لیے، دین کی ترویج کے لیے تکلیفات کو، مشکلات کو برداشت کیا، ثابت قدم رہے، اور جس طرح اصحاب رسول نے رسول اللہ کا ساتھ دے کر اور اس دین کے لیے اپنا گھر بار چھوڑ کر، تکلیفیں سہ کر، آسائش سے مشکل کی طرف ہجرت کر کے، جس طرح انہوں نے قربانیاں دی ہیں، ہمیں بھی خدا توفیق دے کہ ہم اپنے آپ کو اس طرح سے بنائیں، اس طرح سے اپنی تربیت کریں، اس طرح اپنے گھروں کا ماحول بنائیں، اس طرح ہم اپنی دوستیوں کے اندر گیدرنگ کا ماحول ایسا بنائیں کہ ہم بھی دین خدا کی اطاعت کے لیے، دین خدا کی سربلندی کے لیے، سنت رسول کے احیاء کے لیے مشکلات کو برداشت کرنے والے بن جائیں، اور اس راہ میں تکلیفوں کو برداشت کرنا اور اس راہ میں قربانی دینے کا جذبہ خدا ہمارے اندر بیدار فرمائے۔ یہاں پر اختتام کرتے ہیں دعائے سلامتی امام زمان کے ساتھ، آج کی اس دعا مناجات کی نشست کا اختتام کریں گے۔ بسم اللہ الرحمن الرحیم۔ اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا۔ اللهم اكشف هذه الغمة عن هذه الأمة بحضورك وعجل لنا ظهوره إنهم يرونه بعيدا ونراه قريبا برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله الطيبين الطاهرين۔ اللهم صل على محمد وآل محمد وعجل فرجهم۔ والسلام عليكم ورحمة الله وبركاته۔